السلام عليكم ورحمة الله وبركاته. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله وأصحابه أجمعين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إنما الحياة الدنيا لعب ولهو وزينة وتفاخر بينكم وتكاثر وفي الأموال والأولاد كمثل غيث أعجب الكفار نباته ثم يهيج فتراه مصفرا ثم يكون حطاما، صدق الله العظيم. وقال النبي صلى الله عليه وسلم، الدنيا سجن المؤمن وجنة الكافر. وقال، لا الفقر أخشى عليكم ولكن أخشى عليكم أن تبسط عليكم الدنيا فتهلككم كما أهلكت من كان قبلكم، أو كما قال عليه الصلاة والسلام. محترم سامعین کرام، ابھی خطبے کے دوران جو آیت کریمہ تلاوت کی گئی ہے، اس میں اللہ تعالیٰ نے اس دنیا کی حقیقت کو بیان کیا ہے اور بتایا ہے کہ یہ دنیا کیسی ہے اور کس چیز کا نام دنیا ہے. سورہ ملک میں اللہ تعالیٰ نے فرمایا ہے کہ الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، کہ ہم نے موت و حیات کو پیدا کیا ہے، اس دنیا میں انسان کو بھیجا ہے تاکہ ہم یہ دیکھیں کہ وہ کتنا اچھا عمل کرتا ہے اور کتنا برا عمل کرتا ہے. اس کی آزمائش مقصود ہے، اس کا امتحان ہے، یہ دنیا امتحان گاہ ہے. تو اس آیت میں اللہ تعالیٰ نے فرمایا ہے کہ انما الحیات الدنیا لعب ولہو، کہ دنیا کیا ہے؟ یہ کھیل تماشا ہے. کھیل بھی دو قسم کے ہوتے ہیں. ایک کھیل وہ ہوتا ہے جس میں ایک مقصد ہوتا ہے کہ جسمانی ورزش ہو، کچھ فائدہ حاصل ہو جائے اور جو سستی کاہلی ہے وہ دور ہو جائے. تو لعب ایسے کھیل کو کہتے ہیں جو با مقصد ہوتا ہے، اس میں ہار جیت کا تصور ہوتا ہے. اور آگے فرمایا لہون، اور لہون ایسے کھیل کو کہتے ہیں جس کا کوئی مقصد نہیں ہوتا، نہ اس سے جسمانی توانائی حاصل ہوتی ہے، نہ اس میں ہار جیت کا کوئی فیصلہ ہوتا ہے. اس کی مثال آج کل کے آپ موبائل گیمز جو ہے، وہ اس کی زندہ مثال موجود ہے کہ کس طرح کئی لوگ، کئی بچے اس کے پیچھے لگ کر اپنی عقل کو کھو رہے ہیں اور کئی اپنے ہاتھ جان سے ہاتھ کو دھو رہے ہیں. تو لہو ان تمام چیزوں کو کہتے ہیں کہ جن کا کوئی مقصد نہیں ہوتا اور انسان دیوانہ وار اس کے پیچھے پڑ جاتا ہے اور دیوانہ پاگل ہو جاتا ہے، دن رات اس کی وہی مشغولیت اور وہی مصروفیت ہوتی ہے. پھر آگے اللہ تعالیٰ نے فرمایا وزینہ، زینت کہتے ہیں جسمانی آرائش کو، زیب و زینت کو، کہ خود اچھا دکھیں، کپڑے اچھے ہو اور استری کرے ہوئے ہوں، جوتے اچھے ہو، تمام قسم کی جو آرائش، زیب و زینت ہو سکتی ہے وہ تمام اس میں شامل ہے. پھر آگے اللہ تعالیٰ نے فرمایا وَتَفَاخُرُمْ بَيْنَكُمْ، کہ دنیا میں کیا ہے، انسان آپس میں فخر، ایک دوسرے پر فخر، فخریہ انداز سے پیش آتا ہے اور ایک دوسرے پر اپنی بڑائی جتاتا ہے. اور پھر آگے اللہ تعالیٰ نے فرمایا وَتَكَاثُرٌ فِي الْأَمْوَالِ وَالْأَوْلَادِ، کہ جو فخر کی چیزیں ہوتی ہیں اس میں مال و دولت کے علاوہ اولاد بھی شامل ہے. وَتَكَاثُرٌ فِي الْأَمْوَالِ وَالْأَوْلَادِ، کہ انسان مال و دولت اور آل اولاد پر، کہ ہمارا بیٹا فلا ملک میں تعلیم حاصل کر رہا ہے، فلا عہدہ ہمارے بیٹے کے پاس ہے، فلا ڈگری ہمارے بیٹے کے پاس ہے، یہ تمام چیزیں ہوتی ہیں فخر کی، اور مال و دولت بھی اس میں شامل ہے. تو اللہ تعالیٰ نے انسانی زندگی کے یہ مختلف مراحل بیان فرمائے ہیں کہ بچپن سے لے کر انسان بڑھاپے تک ان تمام چیزوں کے پیچھے لگا ہوا رہتا ہے، اور ایسا اس کا انہماق ہوتا ہے کہ اس پر جو عائد فرائض ہوتے ہیں، جو ذمہ داریاں ہوتے ہیں اللہ تعالیٰ کی جانب سے، وہ اس سے غافل ہو جاتا ہے اور غفلت برتنے لگتا ہے. اور جب آخری مرحلہ پیش ہوتا ہے کہ جب آنکھیں بند ہو جاتی ہیں، اب اس دنیا سے رخصتی کا وقت ہوتا ہے، اور جب قبر میں پہنچ جاتے ہیں تب سمجھ میں آتا ہے کہ یہ دنیا کیا تھی اور ہم کیا کر کر آئے. پھر اللہ تعالیٰ نے دنیا کی مثال پیش کی، کہ ایک کھیتی سے مثال پیش کی، کہ کھیت کما سے لغیثن اعجب الکفار نباتو، کہ جس طرح اللہ تعالیٰ کے حکم سے بارش ہوتی ہے اور اس بارش کے نتیجے میں کھیت ہرا بھرا ہو جاتا ہے، اس میں کھیتی اگ آتی ہے اور وہ منظر ہر ایک کو خوشنما لگتا ہے، خاص طور پہ کسان اسے خوش ہو جاتے ہیں اور ان کو اپنے نفع کا احساس ہونے لگتا ہے کہ اب نفع ہوگا، اب فصل آئے گی اور ہمیں فائدہ ہوگا۔ پھر چند دنوں کے بعد ثم یہیج فتراہ مصفرا، جب کھیتی پک کر تیار ہو جاتی ہے اور پھر کٹاؤ کا وقت آ جاتا ہے تو وہی کھیتی کیا ہے، زرد پڑ جاتی ہے، پیلی ہو جاتی ہے۔ ثم یکون حطامہ، اور آخر میں اس کھیتی کا نتیجہ ہوتا ہے کہ وہ کاٹ دی جاتی ہے، وہ بھوسا ہو جاتا ہے۔ اور پھر اس کھیتی کا مقصد کیا ہوا، اس کی ابتدا کتنی اچھی تھی لیکن انتہا میں کیا ہو گئی وہ چیز۔ یہی مثال ہے دنیا کی، جو دنیا میں بالکل منہمک ہو جاتے ہیں، دنیا کو جو اپنا مقصد بنا لیتے ہیں۔ دنیا کی زندگی کیا ہے، اصل آخرت کا ذریعہ ہے کہ دنیا میں رہ کر ہم آخرت کی تیاری کریں، آخرت والے عمل کریں، آخرت کے لیے توشہ تیار کریں، زادہ راہ تیار کریں، تاکہ وہاں جب ہمارا ہم پہنچ جائے تو زادہ راہ وہ عمل ہمارے کام آ سکے۔ اسی کے متعلق آپ صلی اللہ علیہ وسلم نے حدیث پاک میں ارشاد فرمایا ہے کہ للفقر اخشى علیکم ولکن اخشى علیکم ان تبسط علیکم الدنیا فتہلککم کما اہلکت من کان قبلکم۔ آپ صلی اللہ علیہ وسلم نے صحابہ سے فرمایا کہ مجھے میری امت کے متعلق فقر و فاقے کا اندیشہ نہیں ہے کہ میری امت فقر و فاقے کا شکار ہو جائے گی، کیا کھائیں گے، بھوک سے مریں گے، اس کا مجھے ڈر نہیں ہے، اس کا اندیشہ نہیں ہے۔ مجھے اندیشہ اس بات کا ہے اور میری امت پر خوف اس بات کا ہے کہ ان پر مال و دولت اور دنیا ایسی نچھاور کر دی جائے گی، ایسی پیش کر دی جائے گی، ایسے سامنے آ جائے گی، اور وہ دنیا پھر ان لوگوں کو، میری امت کو ہلا کر دے گی جس طرح دنیا نے، مال و دولت نے پہلے جو قومیں آباد تھی ان کو ہلاک کیا۔ اور پھر دوسری جگہ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ ان الدنیا خلقت لکم وانکم خلقتم للآخرہ، کہ دنیا میں جو اللہ تعالی نے انسانوں کو بھیجا ہے، یہاں مستقل اس کو رہنا نہیں ہے، یہ ابدی ٹھکانہ نہیں ہے، یہ ہمیشہ ٹھکانہ نہیں ہے، بلکہ یہاں یہ دنیا عارضی ہے، فانی ہے۔ اصل ہمارا جو گھر ہے وہ جنت کا گھر ہے، جہاں سے کہ آدم علیہ السلام کو شیطان نے نکالا تھا، پھر ہم کو وہیں پہنچنا ہے انشاءاللہ۔ تو اللہ تعالیٰ، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ دنیا کو تمہارے لیے پیدا کیا گیا ہے، وَإِنَّكُمْ خُلِقْتُمْ لِلْآخِرَةِ، اور تمہیں جو پیدا کیا گیا ہے وہ آخرت کی زندگی کے لیے پیدا کیا گیا ہے۔ تو دنیا میں رہ کر، یہ دنیا دارالاسباب ہے اور دارالعمل ہے، یہاں ہم جتنے نیک عمل کریں گے یہ آخرت میں کام آئیں گے۔ وَقَدِّمُوا لِأَنفُسِكُمْ، قرآن میں آپ سے اللہ تعالیٰ نے ارشاد فرمایا کہ اپنے آنے والی زندگی کی تیاری کرو، وہاں نیک عمل بھیجو، زادہ راہ تیار کرو۔ اور پھر فرمایا یا ایھا الذین آمنوا اتقوا اللہ ولتنظر نفس ما قدمت لغد، کہ ہر نفس کو یہ سوچنا چاہیے کہ وہ اس دنیا میں رہ کر کیا عمل کر رہا ہے، کتنا نیک عمل کر رہا ہے، کتنے فرائض پر وہ قائم ہے، کتنے واجبات اس سے ادا ہو رہے ہیں، اور کتنی دنیا میں وہ منہمک ہے۔ تو یہ سوچنا چاہیے اور اپنے نفس کی فکر کرنا چاہیے۔ اور اسی سے سلسلے کو آگے بڑھاتے ہوئے اسی کے متعلق ایک طویل حدیث ہے جس میں آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ سات چیزیں آنے سے پہلے تم سات چیزوں سے فائدہ اٹھا لو۔ سات چیزیں ایسی ہیں، وہ ایسی ہیں کہ جب وہ آ جاتی ہیں تو پھر انسان کچھ عمل کے قابل نہیں رہتا، کئی فرائض اس سے چھوٹ جاتے ہیں، وہ غفلت کا شکار ہو جاتا ہے، وہ چاہ کر بھی عمل نہیں کر سکتا، حالات سازگار نہیں ہوتے ہیں، یا وقت نہیں ملتا، یا وہ بیمار ہو جاتا ہے۔ وہ سات چیزیں یہ ہیں، آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ بادیرو بالاعمال سبعن، کہ سات چیزیں آنے سے پہلے تم سات چیزوں سے فائدہ اٹھا لو، غنیمت جان لو ان کو، اور نیک عمل میں سبقت کرو، جلدی کرو۔ اور پھر فرمایا هل تنتظرون الا فقر منسیا، کیا تم انتظار کرتے ہو کہ ایسے فقر و فاقے کا، ایسی غربت کا، ایسی غریبی کا، کہ اگر وہ آ جائے تو پھر ہر چیز کو سے بھلا کر رکھ دیتی ہے، اس کے علاوہ ہر چیز کو سے انسان کو بھلا کر رکھ دیتی ہے، پھر انسان دن و رات یہی سوچتا ہے کہ کس طرح اس کی بدحالی خوشحالی میں تبدیل ہو، کس طرح اس کی غربت کو اللہ تعالیٰ مال و دولت میں تبدیل کرے اور خوشحالی ہو، اور اس کو اپنے اہل و عیال کی فکر ہوتی ہے، خود کی بھی فکر ہوتی ہے۔ اسی سوچ و فکر میں کئی فرائض اس سے چھوٹ جاتے ہیں اور نیک عمل کی توفیق نہیں ہوتی۔ اور پھر آگے فرمایا کہ او غنن متغیا، और ऐसी मालदारी आ जाने से पहले पहले तुम नेक अमल कर लो कि अगर वो मालदारी आ गई तो वो मालदारी इंसान को सरकश बना देती है और इंसान खुदाई बोल बोलने लगता है और कहता है कि ये मालदारी का सबब, ये जो माल मेरे पास है, ये दौलत मेरे पास है, ये मेरे कुव्वत बाजू का नतीजा है, मेरी अकल का नतीजा है, मेरी सलाहियत और इस्तेदाद का नतीजा है। इनकी मिसाल हम सुलेमान, हज़रत सुलेमान अलैहिस्सलाम के नमूने को सामने रख कर देख सकते हैं कि दुनिया इनके पास मौजूद थी। हज़रत सुलेमान अलैहिस्सलाम ने अल्लाह ताला से दुआ की थी कि रब्बी हबली मुल्क ला यंबगी ली अहद मिन बादी इन्नका अंतल वहाब, कि ऐ मेरे परवरदिगार, आप मुझे ऐसी बादशाहत, ऐसी सल्तनत और दुनिया पर ऐसा काबू अता फरमाइए कि उसके बाद आप ऐसी ताकत और ऐसी सल्तनत किसी को ना दें। तो सुलेमान अलैहिस्सलाम को अल्लाह ताला ने नबुवत के साथ साथ बादशाहत भी अता की थी तमाम दुनिया पर, यहाँ तक के परिंदों की बोली आप समझते थे, जिन्नात आपके काबू में थे, हर मखलूक आपके काबू में थी। तो वहाँ सुलेमान अलैहिस्सलाम को दौलत भी मिली, लेकिन उन्होंने क्या किया? दौलत फ़ी नफ़्सी ही, मालदार होना फ़ी नफ़्सी ही कि कोई बुरी चीज़ नहीं है, लेकिन इस इंसान जो उसका इस्तेमाल गलत रास्ते में करता है और फिर उसको कमाने में जो वक्त ज़ाय करता है उसी में मुनहमिक हो जाता है, इससे मना फरमाया गया है। फ़ी नफ़्सी ही, दौलत कोई बुरी चीज़ नहीं है। तो सुलेमान अलैहिस्सलाम के पास दौलत भी थी और नबुव्वत भी थी, लेकिन उन्होंने वही दौलत और वही दुनिया उनके आखिरत के अच्छे अंजाम का सबब बनी और जन्नत में आला मकाम दिलाने की वजह बनी। सुलेमान अलैहिस्सलाम हमेशा अल्लाह ताला से दुआ फरमाया करते थे कि रब्बी औज़िअनी अन अशकुर निअमतका अल्लती अनअमता अलैया व अला वालिदैया, कि ऐ मेरे परवरदिगार, आपने जो नेमतें मुझे अता फरमाई है, मुझे अता फरमाई है और मेरे वालिदैन को अता फरमाई है, तो इसके सिले में, इसके बदले में आप मुझे शुक्रगुजार बंदा बनाइए। मैं ज़ुबान से भी आकर आपका शुक्र अदा करूँ और मेरे आज़ा व जवारेह से भी शुक्र अदा हो और अपने आमाल से भी मैं आपका शुक्र अदा करूँ। व अन आमल सालिहन तरज़ाहू, आगे फरमाया कि मुझे ऐसे आमाल की भी तौफीक अता फरमाइए कि जिन आमाल से आप खुश होते हो, जिन आमाल से आप राज़ी होते हैं। फिर आखिर में फरमाया व अदखिलनी बिरहमती का फ़ी इबादी के सालिहीन, अपने फ़ज़ल व करम से, अपनी रहमत से मुझे अपने नेक बंदों में शामिल फरमाइए। अल्लाह ताला के नेक बंदे कहाँ होते हैं? अल्लाह ताला के नेक बंदे अल्लाह ताला की खुशनुदी की जगह यानी जन्नत में होते हैं। और दूसरी तरफ दुनिया ने किस तरह एक शख्स को हलाक किया और वो दुनिया उसके लिए वबाल जान बन गई और आखिरत में जहन्नम में उसका ठिकाना हुआ, वो कारून है कि जब हज़रत मूसा अलैहिस्सलाम ने अपनी कौम को ज़कात का हुक्म दिया कि तुम अपने माल में से एक थोड़ी सी रकम, एक मामूली सी मकदार अल्लाह के रास्ते में खर्च करो और वो भी जो ज़कात वसूल की जाएगी वो दूसरी कौम को नहीं दी जाएगी बल्कि जिस इलाके से वो वसूल की जाए उसी इलाके के फ़ुक़रा में वह तकसीम की जाएगी। तो जब क़ारून के पास इतना ख़ज़ाना था कि लतनू बिलउसबती उलिल क़ुव्वा, कि उसके ख़ज़ाने की चाबियाँ कई कई ताकतवर आदमी उठाया करते थे, तो जब क़ारून को ये पता चला, ये हुक्म उस तक पहुँचा, तो उसने कहा कि मूसा अलैहिस्सलाम नऔज़ बिल्ला इस रास्ते से यानी ज़कात के ज़रिए से माल जमा करना चाहते हैं और आप अलैहिस्सलाम को उसने बदनाम करने की कोशिश की, आपकी इज़्ज़त के साथ उसने खिलवाड़ किया और इज़्ज़त आपको बदनाम करना चाहा। तो आखिर में नतीजा ये हुआ कि अल्लाह ताला के हुक्म से मूसा अलैहिस्सलाम ने उसको ज़मीन में धंसा दिया। तो यही दुनिया उसके वबाल का अंजाम बनी और उसके लिए उसकी क्या है आखिर और जहन्नम में उसको उसने ठिकाना दिया। फिर इस हदीस के आखिर आगे आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि औ मरज़न मुफसिदा, के और एक मरज, कोई बीमारी आने से पहले पहले तुम नेक अमल कर लो, कोई ऐसी बीमारी तुम्हें ना लग जाए कि जो बीमारी लाहिक होने के बाद फिर तुम किसी चीज़ के काबिल ना रहो बल्कि उल्टा तुम दूसरों के लिए बोझ बन जाओ। औ मरज़न मुफसिदा, के ऐसा मरज लाहिक ना हो जो बिल्कुल ही बिगाड़ कर रख दे इंसान को और किसी काम के काबिल ना छोड़े। फिर आगे इरशाद फरमाया औ हरमन मुफन्निदा, ऐसा बुढ़ापा आने से पहले नेक अमल कर लो, अगर वो बुढ़ापा आ गया तो फिर अमल की तौफीक नहीं होती, हरकत जिस्म में नहीं होती बल्कि इंसान जब बस किसी कोने में पड़ा रहता है और दूसरों पर बोझ बनकर रहता है। इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम हमेशा ऐसे बूढ़ा से बुढ़ापे से भी पना मांगते थे कि जिस बुढ़ापे में आकर इंसान दूसरों पर बोझ बन जाता है। फिर आगे फरमाया, औमत औमौतन मुजहिजा, क्या तुम ऐसी मौत के इंतज़ार में हो जो मौत बोलकर नहीं आती, मौत का कोई वक्त मुकर्रर नहीं होता। अगर ऐसा होता तो फिर एक दिन पहले तमाम लोग या चंद घंटे या मिनट पहले तमाम लोग रो रो कर दुआ करते और अल्लाह के नेक बंदे बन जाते। लेकिन मौत का कोई वक्त मुकर्रर नहीं है, मौत अचानक आती है। औ मौतन मुजहिजा, क्या तुम ऐसी मौत का इंतज़ार कर रहे हो जो अचानक आने वाली है, इंसान को दबोच लेगी। फिर आगे फरमाया है, फरमाया कि अभी दज्जाल फशर गाइब यंतज़र, क्या दज्जाल का इंतज़ार कर रहे हो कि जिसका शर अभी गायब है, छुपा हुआ है। और दज्जाल के बारे में जितने भी अम्बिया अलैहिस्सलाम आए हैं, तमाम नबियों ने अपनी कौमों को डराया कि दज्जाल का फितना, दुनिया में सबसे सख्त फितना है वो दज्जाल का फितना है, कि ऐसी आजमाइश होगी कि उसमें संभलना मुश्किल हो जाएगा, क्या सच है क्या झूठ है, क्या हक है क्या बातिल है। आप सल्लल्लाहु अलैहि वसल्लम ने भी अपनी उम्मत को डराया दज्जाल के फितने से, और फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम ने कि अगर दज्जाल इसी दौरान निकल आए, यानी मेरे ज़माने में अगर वो निकल आए, तो मैं तुम्हारी तरफ से उसके लिए काफ़ी हो जाऊँगा, लेकिन अगर मैं ना रहूँ तो फिर हर इंसान खुद का ज़िम्मेदार है कि वो किस तरह दज्जाल के फितने से डरता है। इसलिए हदीस में भी आया है कि सूरह कहफ की इब्तदाई आयतें या पूरे सूरह कहफ या उसकी आखिरी आयतें पढ़ने से अल्लाह ताला इंशाल्लाह उसके फितने से या उस जैसे जितने भी दज्जाल के फितने से या दज्जाल से हिफाजत फरमाएंगे। और फिर आगे आखिर में एक टुकड़ा फरमाया हदीस का कि अबिसा फसात वधा व अमर, क्या तुम क्या कि तुम क़यामत का इंतज़ार कर रहे हो कि क़यामत जब आती है तो इतनी तबाही लाती है, उसका तसव्वुर कोई नहीं कर सकता, और वो बहुत तल्ख हकीकत है और वो आकर रहेगी। लेकिन क़यामत की दो किस्में होती हैं, एक तो इनफिरादी क़यामत और एक इज्तिमाई क़यामत। इनफिरादी क़यामत से मुराद कि जिसका भी इंतकाल हो गया गोया उसकी क़यामत शुरू हो गई, उसका हश्र, उसका उसके साथ सवाल जवाब और उसके बरज़ख़ की ज़िंदगी, आखिरत की ज़िंदगी शुरू हो चुकी है। और इज्तिमाई क़यामत ये है कि पूरी दुनिया पर एक पर क़यामत आना और एक साथ पूरी दुनिया तबाह हो जाना। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मन माता फ़कद क़ामत क़यामतुहु, कि जो मर जाता है तो उसकी क़यामत शुरू हो जाती है। फिर आखिरत में अल्लाह ताला अपने एक बंदे को पेश करेंगे कि जिसने दुनिया में जिसको दुनिया में हर किस्म की नेमत मिली थी, हर किस्म की सहूलत उसे मैसर थी। आप तसव्वुर कीजिए कि दुनिया की कैसे कैसे बादशाह गुजरे, और इब्तिदाई क़यामत से इब्तिदाई दुनिया से लेकर जब आखिर इंसान दुनिया में मौजूद होगा, उसमें सबसे जो नेक बख्त होगा और जिसको हर किस्म की सहूलत, आयश व इशरत, माल व दौलत नसीब होगी, उसको सामने पेश किया जाएगा और अल्लाह ताला हुक्म देंगे कि इसको ज़रा जहन्नम की सैर करा कर लेकर आओ, यानी जहन्नम में गोता दो। तो फरिश्ते लेकर एक चक्कर घुमा कर लाएंगे, फिर उससे सवाल होगा क्या तुमने कभी कोई नेमत देखी, तो वो कहेगा कि नहीं नहीं मैंने तो कभी कोई नेमत देखी ही नहीं, कभी किसी नेमत का मज़ा चखा ही नहीं, कभी आयशो इशरत की ज़िंदगी मैंने गुजारी ही नहीं। तो क्या तो जहन्नम ऐसी होलनाकी की जगह है। फिर अल्लाह ताला एक नेक बंदे को बुलाएंगे जिसको जिसके लिए जन्नत मुकद्दर हो चुकी होगी, और उसने दुनिया में बहुत तंगदस्ती की ज़िंदगी गुजारी होगी और बहुत मुसीबत में उसने ज़िंदगी गुजारी होगी। फिर अल्लाह ताला फरिश्तों को हुक्म देंगे कि मेरे बंदे को लेकर जाओ और एक चक्कर जन्नत का करा कर लेकर आओ। और जब फरिश्ते लेकर आएंगे तो अल्लाह ताला उस बंदे से फरमाएंगे, पूछेंगे क्या तुमने कभी फ़क्र व फाके को देखा, कभी तकलीफ़ और परेशानी बर्दाश्त की? तो बंदा कहेगा कि वल्लाह मैंने कभी कोई तकलीफ़ देखी ही नहीं, कभी परेशानी देखी ही नहीं। तो जन्नत ऐसे मकाम का नाम है। और अल्लाह ताला ने और भी कई जगह दुनिया के मुतालिक इरशाद फरमाया कि ये धोखे का सामान है, इसमें ज़िंदगी गुजारना है, और ये ज़िंदगी जो है दुनिया की ज़िंदगी वो ज़रूरत के तहत हो, मकसद ना हो। अगर ज़िंदगी को मकसद बना लिया तो फिर कोई अमल बाकी नहीं रहेगा और आखिरत में रुसवाई और अफसोस का सामना करना पड़ेगा। और अगर ज़रिया है तो फिर ज़रिए से इंसान जितना ज़िंदगी को हासिल करना है उतना ही हासिल करेगा। उसकी मिसाल उलमा ने बहुत अच्छी दी है कि कोई कश्ती है जो समंदर में जा रही है और कई लोग कई अफराद उस पर शामिल है, अगर उनको पानी की ज़रूरत होगी तो वो समंदर से जितना पानी होगा, जितनी ज़रूरत होगी उतना ही पानी लेंगे, اگر کوئی سم کشتی میں سوراخی کر دے تو پھر تمام کے تمام غرقی ہوں گے. تو دنیا کی مثال یہ دی گئی ہے کہ جتنی ضرورت ہو اتنا اس کا استعمال ہو, ہمیشہ اس میں مشغول نہ ہو. اور اس سے مراد یہ بھی نہیں ہے کہ آپ تمام چیزوں کو, کاروبار کو, ہر چیز کو چھوڑ کر ایک جگہ بیٹھ جائیں. یہ توکل اس چیز کا نام نہیں ہے, بلکہ اپنی طرف سے پوری کوشش بھی ہو اور محنت بھی ہو, اور ایسے دنیا میں مشغول نہ ہو کہ جس سے فرائض بھی چلے جائیں, واجبات بھی چلے جائیں, نیک عمل کی توفیق نہ ہو, ذکر و اذکار سے بھی دوری ہو جائے, اللہ سے تعلق بنانے کا موقع بھی نہ ملے. تو یہی چند باتیں تھیں جو آپ کے اللہ تعالیٰ سے آیا دعا ہے کہ اللہ تعالیٰ ہم سب کو توفیق, عمل کی توفیق عطا فرمائے, اور دنیا کو ذریعہ بنانے کی توفیق عطا فرمائے, مقصد سے بچائے, مقصد بنانے سے بچائے, اور ہم تمام کے مرحومین کی مغفرت فرمائے, اور ہمارے آخرت کی زندگی سنوارنے کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. سنتوں کا وقفہ دیا جاتا ہے, سنت ادا فرمائے.